इसको ऑन कर दिए,
पता नहीं कहाँ इसको ऑन किया आपने।
أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم السلام عليكم. تو آج انشاءاللہ ہم اس ٹاپک کو کنٹینیو کریں گے، یعنی قرآن کریم میں اجتماعی امور کے بارے میں. اور اس حوالے سے جیسا کہ ہم بات کر رہے تھے اور پچھلی دفعہ یعنی کہ فورٹ نائٹ اگو ہم نے گفتگو کی تھی، خاص طور سے میثاق کے حوالے سے، اور اس میں ہم نے اس بات کو دیکھا تھا کہ جو بھی اخلاقیات کے امور ہیں یا جو بھی ایون عبادات کے بھی امور ہیں، کہ اقیم الصلاۃ واتو الزکاۃ یا ان لا تعبدون الا اللہ، اس قسم کے امور جو ہیں، یہ تمام کی تمام چیزیں قرآن کریم کے مطابق بنی اسرائیل سے کیا گیا ایک میثاق ہے جو خدا نے لیا. اور اس سے ہم کو یہ بات سمجھ میں آ رہی ہے بہت اچھے طریقے سے کہ یہ عبادی اور اخلاقی امور جو ہیں، یعنی ہمارے ذہن میں جو زیادہ تر تاثر اور تصور ہے وہ یہ ہے کہ یہ تمام کی تمام چیزیں جو ہیں یہ زیادہ تر کیا ہیں، پرسنل ہیں. لیکن ان سے ہم کو یہ سمجھ میں آتا ہے کہ صلاۃ کا قیام، زکاۃ کا دیا جانا اور عبادت کا یا شرک سے پاک عبادت کا ہونا، اور پھر اس کے بعد دیگر اخلاقی امور، یہ تمام کی تمام چیزیں جو ہیں یہ ایک معاشرے کا کووننٹ ہے، ایک سوسائٹی کا کووننٹ ہے خدا سے ایمان لانے کے بعد. اور جب اگر ان چیزوں کو یا اس پرومس کو، اس عہد کو بریک کیا جاتا ہے تو پھر اس کے ظاہر ہے کہ خطرناک کانسیکوینسز ہیں. یعنی اس کے لیے یہ پاسبلٹی نہیں ہے ہمارے پاس ایک مسلمان معاشرے کی حیثیت سے کہ ہم ادھر چلے جائیں ادھر چلے جائیں، کریں نہیں کریں، یہ ممکن نہیں ہے. اور جیسا کہ پچھلی دفعہ میں اس بات کو تھوڑا سا تفصیل سے بتا رہا تھا کہ ایون اگر آپ سورہ بقرہ میں ہی دیکھیں تو تین چار مقامات پر میثاق کے اخذ کرنے کا ذکر ہے، میثاق کے لینے کا ذکر ہے. اور اس میں کئی جگہوں پر، یعنی جہاں پر کچھ مقامات ایسے ہیں کہ جس میں پیور عبادی معاملات ہیں، کچھ مقامات ایسے ہیں جو اخلاقی معاملات ہیں، کچھ مقامات ایسے ہیں کہ ایون اس میں جو سوشل پلیجز ہیں اخلاقی سے زیادہ، اس کو بھی تھوڑا سا ہم دیکھیں گے. تو اس کا مطلب یہ ہے کہ قرآن کریم ایک قومی اور اجتماعی اعتبار سے ہم کو پورا ایک نظام بتا رہا ہے کہ جس پر ہمیں پابند رہنا ہے، اور یہ سمجھ کر پابند رہنا ہے کہ یہ ہمارا اللہ سے میثاق ہے اور یہ انبریکیبل کووننٹ ہے خدا کے ساتھ ہمارا. السلام علیکم. کہ جو توڑا نہیں جا سکتا، اس پر پابند رہنا لازمی اور ضروری ہے. اچھا، دوسری جو بات تھی کہ جو بار بار ہمیں اس میں ریوائز کرنی پڑے گی وہ یہ کہ آبویسلی جب قرآن کریم نازل ہوا ہے تو اس وقت مسلمان قوم کی کوئی ہسٹری بلڈ نہیں ہوئی تھی، ٹھیک ہے. اور اسی وجہ سے، یعنی خاص طور سے اگر آپ شروع کی صورتوں میں دیکھیں، مکی صورتوں میں، تو اس میں زیادہ تر عقائد ہیں، عقائد اور اصول دین کی بات ہے زیادہ تر، توحید، نبوت، قیامت. مدنی صورتوں میں آنے کے بعد یقیناً، مطلب جو اس وقت کی مسلم نیشن بلڈ ہوئی تھی 15-20 سالوں کے اندر، ان کے امور بھی ڈسکس ہونا شروع ہوئے ہیں. اور کچھ صورتیں ایسی ہیں کہ جو بالکل آخر میں اتری ہیں، تو اس میں مسلمانوں کے اندر کے معاملات بھی کافی تفصیل سے بات ہوئے ہیں. یعنی جیسے سورہ فتح ہے، اس میں فتح مکہ کے آس پاس کے ایونٹس ڈسکس ہوئے ہیں. سورہ انفال اور سورہ توبہ کے، انشاءاللہ جس پر ہم بعد میں آئیں گے، کہ اس میں بھی مسلمانوں کے حوالے سے. اور جو یعنی یہاں پر میں ایک بات خاص طور سے جو یاد دلانا چاہ رہا تھا یا بتانا چاہ رہا تھا وہ یہ کہ آپ اگر غور کریں گے نا تو قرآن نے زیادہ تر جب اجتماعی امور کی بات کی ہے تو کریٹیسائز کیا ہے، تنقید کی ہے، برائیاں زیادہ بیان کی ہیں. اچھا، یہ انداز گفتگو جو ہے یہ نارمل ہمارے طریقے سے، طریقہ گفتگو سے ڈفرینٹ ہے بہت. یعنی جب ہم اپنی بات کرتے ہیں تو ہم اپنی گفتگو کرنے میں زیادہ تر اپنی تعریفیں کرتے ہیں. ہم السلام علیکم، ہم اپنے گلے میں ہار زیادہ پہناتے ہیں. ہم اس طریقے سے گفتگو زیادہ کرتے ہیں کہ جناب ہمارے اندر یہ اچھائیاں ہیں، یہ نیکیاں ہیں، یہ بھلائی ہے، اور ہمارے مخالفین کے اندر یہ خرابیاں اور یہ برائیاں ہیں. ٹھیک ہے، لیکن قرآن جب بات کر رہا ہے، اور جیسا میں نے آپ سے کہا کہ اگر اجتماعی امور پر بات کرنی ہے تو قرآن کے پاس مسلمان قوم ایک بہت پراپر اگزامپل نہیں بن رہی تھی. کیوں نہیں بن رہی تھی؟ کہ ان کی وہ ہسٹری نہیں بلڈ ہوئی تھی ابھی. ابھی ان کے اندر، یعنی جو سب سے بڑی بات تھی کہ جو کسی بھی قوم میں، اور خاص طور سے اس قوم کے حوالے سے جو جانچی جاتی ہے، کہ جو قوم مطلب کسی پیغمبر کے ذریعے سے دین کو قبول کرے، تو ان میں جو سب سے زیادہ امپورٹنٹ اسپیکٹ ہوتا ہے وہ یہ ہوتا ہے کہ یہ لوگ پیغمبر کے جانے کے بعد کیا کرتے ہیں اس دین کے ساتھ. کیونکہ اکثر اقوام کے ساتھ جو ہوا ہے وہ یہی ہوا ہے کہ رسول کے اپنی زندگی میں تو رسول ان کو کھینچ کے ٹھونک پیٹ کے رکھتے ہیں ایک لائن پہ، لیکن جہاں رسول ہٹے یا ان کی نظر ہٹی، یعنی ایون حضرت موسیٰ علیہ السلام 40 دن کے لیے گئے تھے اپنی قوم سے نکل کے، اور وہ گوسالہ پرستی شروع ہو گئی تھی، تو مسلمانوں کی ابھی وہ والی ہسٹری بھی بلڈ نہیں ہوئی تھی کہ جس میں یہ بات سمجھ میں آ جاتی کہ یہ قوم اپنے رسول کی غیر موجودگی میں کیا کرے گی. یہ بہت چھوٹی سی مائنیوٹ سی اگزامپل ہے کہ جو سورہ آل عمران میں جس کی بات ہے کہ وَمَا مُحَمَّدٌ إِلَّا رَسُولٌ أَفَإِن مَاتَ أَوْ قُتِلَ انقلبتم على عقابكم. جب احد میں وہ ایک شور بلند ہوا تھا کہ محمد قتل ہو گئے، تو اس طرح سے وقفے میں مسلمانوں نے کس بیہیویئر کا مظاہرہ کیا تھا جو اس آیت کے اندر موجود ہے؟ اس کا بیان کہ محمد نہیں ہے مگر رسول، اور اگر وہ ان کو موت آ جائے یا وہ قتل کر دیے جائیں تو تم اب واپس پلٹ جاؤ گے اسی طرف جہاں سے آئے تھے. ٹھیک ہے، تو اس بنا پر زیادہ تر جو قرآن کریم نے اجتماعی امور کے حوالے سے بات کی ہے تو وہ ان امتوں کو ریفرنس بناتے ہوئے بات کی ہے کہ جو مسلمانوں سے پہلے گزری تھیں، اور جن کی کم از کم 2000 سال یا 1500-1700 سال کی ایک ہسٹری موجود تھی، یعنی یہود و نصارہ کی، اور ان کے انبیاء کے آنے کی بھی باتیں تھیں. مختلف طریقوں سے انہوں نے نبیوں سے کیا سلوک کیا، نبیوں کی غیر موجودگی میں کیسے رہے، ان کے پیٹھ پیچھے کیا کیا، کہاں پر، اور اس میں بھی جو زیادہ تر باتیں ہیں وہ کون سی ہیں؟ جن میں مذمت ہے. ٹھیک ہے، اور اس بارے میں، یعنی کہ جیسے میں نے اپنے دوران گفتگو نا کافی لوگوں کی کرٹیسزم اس بارے میں بھی سنی ہے کہ وہ یہی کہتے ہیں کہ مطلب آپ جیسے مثال کے طور پر برائی زیادہ بیان کر رہے ہیں، تنقید زیادہ کر رہے ہیں. میں نے کہا قرآن نے بھی تو یہ کیا. امام علی علیہ السلام کا آپ نہج البلاغہ میں دیکھیں کون سی تعریف کی انہوں نے اپنی قوموں کی، کہاں تعریف ہے؟ کیونکہ ایک بات جو سمجھ میں آتی ہے وہ یہ سمجھ میں آتی ہے کہ جو اچھائی آپ کے پاس ہے وہ تو آپ کا سرمایہ ہے ہی، وہ تو آپ سے کہیں نہیں جا رہی نا، لیکن اصل مسئلہ اس خرابی کا ہے جو ہمارے اندر موجود ہے. کہ اگر ہم اپنے آپ کو بہت زیادہ قابل تعریف سمجھتے رہیں گے، اپنی تعریفیں بیان کرتے رہیں گے، تو اس کا لازمی نتیجہ کیا برآمد ہوگا؟ کہ ہم اپنی برائیوں اور اپنی خامیوں کی طرف سے غافل ہو جائیں گے، اس طرف ہماری توجہ نہیں جائے گی. اور اگر ہم اپنی خامیوں سے غافل ہو جائیں گے تو یہ بات یاد رکھیں کہ ہماری خامیاں ایک دن ہماری اچھائیوں کو ٹیک اوور کر لیں گی. یعنی یہ بہت اہم نفسیاتی نقطہ ہے کہ جو قرآن اور معصوم نے اپنایا ہے، کہ جس کو بہت سارے لوگ، یعنی کہ جو ہمارے، جیسے میں نے کہا نا، ہمارے طرز عمل سے اپوزٹ ہے یہ. हम हर वक्त चाहे हमारे अंदर इवन अच्छाई हो या ना हो लेकिन उसको बयान कर रहे होते हैं और अपनी खामियों का जिक्र करना बिल्कुल पसंद नहीं करते। और उस तो लेकिन यहाँ पर जो बात हुई वो खामियों के हवाले से ज़्यादा भी है, अहले किताब की बीच बीच में तारीफ़ें भी हैं, बीच बीच में हैं जो, लेकिन जो बहुत ज़्यादा नहीं है। मेनली अगर आप देखेंगे कि 250-300 आयतों के अंदर तो आपको ज़्यादातर जो हाईलाइट जो बातें की गई हैं वो उनके मसाइल हैं जो उनके अंदर थे। ठीक है, तो उसमें हम जहाँ तक पहुँचे थे लास्ट टाइम यानी इस तमहीद के बाद के उससे अब अगर हम दोबारा जुड़ जाएं तो हम इस जगह तक पहुँचे थे कि जो भी अहले किताब हैं उनके जो माइंडसेट है या जो उनका थिंकिंग पैटर्न है वो बुनियादी तौर से तकरीबन वही है कि जो हमारी ज़्यादातर आबादी का है या हमारे ज़्यादातर लोगों का है। और वो क्या है कि ज़िंदगी के अल्टीमेट गोल और एम को जन्नत और जहन्नम के अंदर करार देना। ठीक है, लास्ट टाइम अगर आपको याद हो मैंने सूरह बकरा की आयतें 112-113 के जिसमें कि जब ये मुसलमानों के मुकाबले में आते हैं तो कहते हैं यहूद और नसारा के सिवा कोई जन्नत में नहीं जाएगा, और जब आपस में एक दूसरे के मुकाबले में आते हैं तो यहूदी कहते हैं कि नसरानी किसी चीज़ पे नहीं है, वो कहते हैं वो किसी चीज़ पे नहीं है। यानी अल्टीमेटली क्या कि हर एक अपने आप को जन्नती करार देने पर मुसर है कि बस जन्नत जो है वो हमारे लिए बनी है, हमारे ही लिए बनाई गई है, हमारे अलावा किसी और को नहीं मिल सकती। इसका दूसरा एस्पेक्ट भी आज हम देख लेते हैं और फिर इंशाल्लाह उसमें हम जो, क्योंकि कुरान करीम का जो बुनियादी पैटर्न है बात करने का वो ये है कि एक खराबी को डिफाइन करने के बाद उससे रिलेवेंट उसूल और प्रिंसिपल हमको समझाता है कि ये तुम्हारी फिक्र की और सोच की खराबी थी, तुम यहाँ पे गलती कर रहे थे, कानून ये है। अगर तुमको इस बारे में कोई फैसला करना है तो इसके मुताबिक करो, तुम्हारी सोच का अंदाज और तुम्हारा जो मेयार है वो बिल्कुल गलत है। ठीक है, तो मैं चाह रहा था कि इसको थोड़ा सा हम आज देखें और फिर उसके बाद आगे चलेंगे कौन कौन सी खराबियाँ बयान की गई हैं। तो सूरह बकरा में आयत नंबर 79 से शुरू करते हैं और आगे 10-12 आयतों तक देखते हैं कि फ़वैलुल लिल्लज़ीना यक्तुबूनल किताबा बिअयदीहिम, उन लोगों के लिए वैल है जहन्नम है। ये इन्हीं की बात हो रही है जो अगर आपको याद हो गया आयत नंबर बकरा में 39-120 ऑलमोस्ट वो यही बनी इसराइल वाला ही तस्करा है तकरीबन 80 आयतों में। तो उन लोगों के लिए वैल है यक्तुबूनल किताबा बिअयदीहिम जो किताब को अपने हाथों से लिखते हैं, थुम्मा यकूलूना हाजा मिन इंदिल्लाही और फिर उसके बाद लोगों के सामने इस तरीके से पेश कर रहे होते हैं और लोगों के सामने उसको ये दिखा रहे होते हैं कि ये खुदा की तरफ से। ठीक, यानी क्या मतलब हुआ, अगर आप इसको फिगरेटिवली भी समझना चाहें तो जाहिर है कि पहले हाथों से ही लिखी जाती थी जो भी किताबें या मकतूबात या सहीफे। अच्छा, अब अगर तौरात और इंजील और ज़बूर को हाथों से लिखेगा तो कौन लिखेगा, जो उनके उलमा हैं या जो नॉलेजेबल लोग हैं वही लिखेंगे। ठीक है ना, आम आदमी तो नहीं लिखेगा उसको। और जब वो लिख रहे हैं तो उसमें वो क्या कर रहे हैं, अपने हाथों से उसमें तहरीफात कर रहे हैं लिखते हुए। ठीक है, उसकी मतन को उसके टेक्स्ट को बदल रहे हैं अपनी ख्वाहिशात के मुताबिक। और उसके बाद जो तहरीफी किताब है उसको लोगों के सामने ले जाके पेश कर रहे हैं, कह रहे हैं हाजा मिन इंदिल्लाह, ये क्या है, ये खुदा की तरफ से, ये खुदा की तरफ से कलाम है, खुदा का कलाम है। क्यों ये काम कर रहे हैं, इस काम के करने का उनको मकसद क्या है, हासिल क्या है, फ़ायदा क्या है, लियश्तरू बिही समनन कलीला, تاکہ سودا کر لیں، اس کے بدلے میں بیچ لیں، حاصل کر لیں ایک بہت قلیل یعنی بہت ہی میگر سرمایہ اور دولت. قلیل کا اگر صحیح معنی میں دیکھا جائے، جو میں کئی دفعہ بتا چکا ہوں کہ قلیل کا مطلب ہوتا ہے نیگلیجبل، ہم اس کو تھوڑا کہتے ہیں لیکن قلیل کا مطلب ہوتا ہے جو تقریباً کچھ ہوئی نہ. ثمن یعنی جو سرمایہ ہے، قیمت ہے، منافع ہے. تو اب یہاں پر ثمنن قلیلہ کو تھوڑا ہمیں سمجھنا پڑے گا، یہ ذرا ایک دقت طلب لفظ ہے، ٹرم ہے. اس کا مطلب یہ نہیں ہے کہ بہت تھوڑے سے درہم و دینار کے بدلے میں، اس کا مطلب یہ ہے کہ مال دنیا کے بدلے میں. کیوں؟ اس لیے کہ متاع الدنیا قلیل، دنیا کے اندر جتنا بھی دولت اور سرمایہ ہے اگر وہ سب کا سب جمع کیا جائے گا تو بھی متاع قلیل ہے. ٹھیک ہے، اس وجہ سے ثمنن قلیلہ ہے. اس وجہ سے نہیں ہے کہ وہ کہیں گے 5-10 درہم کے لیے کام کر کے بیچ رہے ہیں، ظاہر ہے 5-10 درہم کے لیے نہیں کریں گے وہ یہ کام. یعنی وہ اپنے طور سے ان تمام کاموں کو اور حرکتوں کو کر کے. اور اس میں ایک بات اور بھی جو بڑی خاص ہے اور بڑی اہم بات ہے، وہ یہ ہوتی ہے کہ یہ بات ہم سب کو پتہ ہے کہ جتنے بھی لوگ ہوتے ہیں، علماء کہہ لیں کسی بھی شعبے کے، ان کی ایک ٹینڈنسی یہ لازمی ہوتی ہے کہ وہ علوم کے یا معارف کے حوالے سے لوگوں کو ہمیشہ اپنے قابو میں رکھیں. ٹھیک ہے، یعنی کہ وہ اس بات کو پسند نہیں کرتے ہیں اور اس بات کو نہیں لائک کریں گے کہ افراد اور حضرات جو ہیں نا وہ علوم کے حوالے سے انڈیپینڈنٹ ہو جائیں. وہ نہیں پسند کریں گے. کیوں نہیں پسند کریں گے؟ ظاہر ہے کہ پھر یعنی جیسے مثال کے طور پر کہ اگر زیادہ تر لوگ اس قابل ہو جائیں کہ اپنی بیماریوں کا علاج خود کر سکیں تو اتنے سارے ڈاکٹروں کا کیا ہوگا؟ ٹھیک ہے، یا اسی طریقے سے جتنے بھی آپ سمجھ لیں. اچھا، دین جس انداز سے نازل ہوا ہے پیغمبروں کے حوالے سے، آپ مجھے بتا بھی سکتے ہیں، اس پر کمنٹ بھی کر سکتے ہیں کہ یہ بات میں میری آبزرویشن درست ہے یا نہیں ہے، کہ دین اس طریقے سے نہیں نازل ہوا ہے کہ کچھ لوگوں کے ہاتھوں میں وہ ایک اس طریقے سے ان کی مٹھی میں بند ایک چیز کے طریقے سے، ایک ایسٹ کے طریقے سے بند رہے اور باقی سارے لوگ جا جا کے ان کے آگے ماتھا ٹیکیں کہ ہمیں بھی کچھ بتا دو اور سکھا دو. دین اس طریقے سے نازل نہیں ہوا ہے. دین اس طریقے سے خدا نے نازل فرمایا ہے کہ دین ہر انسان کو پرسنلی امپاور کرتا ہے اس علم کے ذریعے سے جو دین ہم کو عطا کر رہا ہوتا ہے. اور دین کی جو اصل خصوصیت ہے وہ انلائٹنمنٹ آف دا سول ہے. انسان کے اپنے نفس اور اپنی روح کا روشن ہونا ہے اور خدا اپنے رب کے ساتھ ایک پرسنل کنیکشن. ٹھیک ہے، اس بات پر انہوں نے ہمیشہ بہت زیادہ زور دیا ہے کہ جو بھی واسطہ اور وسیلے کی جب ہم بات کرتے ہیں تو وہ وسیلہ آپ کو وہ کنیکشن بلڈ کرنے کا طریقہ بتاتا ہے، اس میں مدد دیتا ہے، لیکن وہ کنیکشن ہر بندے کا اپنا ہے اور ہر بندے کو خدا نے یہ اجازت دی ہے اور موقع دیا ہے کہ آپ اپنے رب سے اپنا ذاتی تعلق بناؤ. لیکن along the centuries جتنے بھی حضرات ہیں کہ جو مطلب جو چاہتے ہیں کہ مذہب کے نظام کو ہم کنٹرول میں رکھیں اپنے، یہ چیز ان کے فائدے میں نہیں جاتی بالکل بھی. یہ چیز ان کے فائدے میں نہیں جاتی کہ لوگ ذاتی طور سے امپاورڈ ہوں، انلائٹنڈ ہوں، وہ خدا کو اور دین کو اپنا ذاتی سرمایہ سمجھیں. نہ کہ کسی ایسی چیز کے طور پر اس کو دیکھ رہے ہوں کہ جناب جس میں ہمیں ہمیشہ جو ہے کسی کی کسی اور کے ہی سامنے جھکنے کی اور ہاتھ جوڑنے کی ضرورت پڑے گی. تو اس وجہ سے دین کا جو پورا, جیسے اب اگر یہاں پر میں یہ لفظ کہوں کہ جو پوری دکان سجائی جاتی ہے نا, وہ اس طریقے سے سجائی جاتی ہے کہ لوگ ہمیشہ دست نگر رہیں ان لوگوں کے کہ جنہوں نے اپنے آپ کو دین کا ذمہ دار اور وہ سب بنا لیا ہے. ٹھیک ہے, یہ بہت اہم بات ہے. اور یہ جتنی بھی تحریفات ہیں اور یہ کتاب کے اندر رد و بدل ہے اور وہ سب چیزیں ہیں, یعنی اس میں آپ, یہاں بھی ایک سوال ہے, اس کو بھی آپ مجھے بتائیں کہ جو پہلے ہم سے پہلے کی امتوں نے جو کام کیا, کہ یہ خود قرآن کریم میں ہے کہ یہودیوں نے عزیر کو ابن اللہ قرار دے دیا, اس کے بعد عیسائیوں نے جو ہے مسیح کو ابن اللہ قرار دے دیا, اس کے پیچھے کیا تھنکنگ ہے؟ مطلب یہ کوئی معصومانہ غلطی ہے کہ بس ایک غلطی ہو گئی, غلط سمجھ بیٹھے ایک بات کو, یا اس کے پیچھے کوئی خاص مقصد ہے؟ کچھ سوچ سکتے ہیں اس بارے میں, یہ کیا مطلب ہے اس چیز کا, کیوں کیا تھا, اور یہ تمام کے تمام کام کہاں سے ہوئے؟ یا عوام سے نہیں ہوئے یہ, یعنی کہ یہ ان کے جو ہائر لیول کے اسکالرشپ ہے, یہ ان کے کام ہیں یہ سارے, تورات اور انجیل میں تحریف کرنا, نبیوں کو جو ہے وہ اس طریقے سے اللہ کا بیٹا فرزند قرار دے دینا, وہ تثلیث اور ٹرینیٹی اور اس قسم کی باتیں بنا دینا, کیوں ہے یہ؟ کیا صرف یہ غلطی ہے جو ایسی تساہلی میں روا روی میں غلط کام ہو گیا؟ کیا چیز ہے؟ کیسے؟ یعنی اس میں کیا, اچھا اگر مثال کے طور پر کہ اس بات کو جیسا کہ ہم دیکھتے ہیں قرآن کریم میں کہ قرآن کریم جو ہے وہ خالص اور شرک سے پاک توحید کی بات کرتا ہے نا ہمیشہ, اگر ہم قرآن دیکھیں تو قرآن میں تو بہت سمپل میسج ہے نا کہ ہر جو بھی دین ہے اس کی بنیاد کیا ہے, اللہ تعبدوا الا اللہ, اللہ تشرکوا بہ شیئا, کہ اس کے سوا کسی کی بندگی نہیں ہونی چاہیے, اس کے ساتھ کسی کو شریک نہیں ہونا چاہیے, ان تمام, اس کو اگر اس بات کو اسٹیبلش کیا جائے کہ دین کی جو بنیاد ہے وہ شرک سے پاک توحید ہے اور فقط وہی ہے اور باقی ہر چیز اس پہ بلڈ ہوتی ہے, ٹھیک ہے, یا اس کے ریفرنس سے بنتی ہے, اور اگر اس کے بالمقابل توحید کو بیک گراؤنڈ میں رکھ کے کہ ہاں خدا ہے, ٹھیک ہے, خالق ہے, رازق ہے, یہ سب ٹھیک ہے, لیکن اس کے بعد فور گراؤنڈ میں آپ ایک پرسنالٹی کو لا کر اور اس کو پرائم امپورٹنس دے کے اس کو سامنے رکھ دیں, تو ان دو چیزوں میں فرق کیا پڑے گا؟
پرسنالٹی کا جو پرسونا ہے وہ ٹرانسفر ہوگا کہ ہم روحانیت اور اس قسم کی جو چیزیں ہیں,
یعنی پرسنالٹی کے گرد ایک کلٹ بنانا اور اس کے ذمہ دار خود بن جانا, یعنی اب میں اس کے حوالے سے اگر سمجھانے کے لیے جو کہ فضول سی مثال ہے بہت زیادہ, لیکن ہمیں یہ بات اچھے طریقے سے پتہ ہے, انڈیا پاکستان میں یہ بہت کاروبار دھندے چلیں کہ کوئی بھی شخص, ایون بعض اوقات تو بہت ہی معمولی معمولی سے اشخاص کسی گاؤں میں گئے اور مر گئے, ایون سید صاحب ہیں ان کا مزار بن گیا اور تھوڑے دن بعد وہ پیر صاحب ہو گئے, اور پیر صاحب ہونے کے بعد جناب وہاں پہ نظر آنے لگیں اور نیاز اور چڑھاوے اور یہ وہ سب شروع ہو گیا, اس قسم کی مثالیں فراوان ہیں, और इवन मैंने खुद ऐसी चीज़ को, इस किस्म की बात को दाता दरबार पे एक्सपीरियंस किया, बिल्कुल इस किस्म की चीज़ को लाहौर में दाता दरबार पे मैंने खुद एक्सपीरियंस किया इसी किस्म के उसको, कि जैसे है ना कि अगर मैंने ये बात कह दी कि मैं खुदा से मांगूंगा तो आग बगूला हो गया वो जो जो बंदा वहाँ पे था। नहीं, खुदा से क्यों मांगेंगे, दाता साहब से मांगना है आपको अगर आप यहाँ पे खड़े। तो इसका मतलब ये है कि खुदा के साथ जो ताल्लुक़ होता है ना, वो हर इंसान का पर्सनल बिल्ड हो सकता है, कि ये कोई ज़रूरी नहीं है कि अगर आज मैं मिसाल के तौर पर आपको कुछ बता रहा हूँ तो मैं हमेशा आपके अंदर घुस के बैठा रहूँगा। नहीं, इस तमाम चीज़ का कि अगर ये तौहीदी पैगाम है, मबनी पर तौहीद है, तो एक दिन आएगा इंशाअल्लाह कि जब आप अपने रब के साथ अपनी एक रिलेशनशिप बिल्ड कर लेंगे और वो आपका अपना सरमाया होगी और उस बुनियाद पर आप आगे चलेंगे। लेकिन मुझे ये बात सोचना है कि ये नहीं होना चाहिए, ये वाला काम नहीं होना चाहिए, क्योंकि जिस दिन इन लोगों ने अपने रब से अपने ताल्लुक को पहचाना और उसको बिल्ड किया, उस दिन से मैं आउट होना शुरू हो जाऊंगा, कि मेरी जो रिस्पेक्ट है, मेरे जो आगे लोग हाथ जोड़ के खड़े रहते हैं, मेरे सामने जो हुजूर और क़िबला और काबा हो रहा होता है, ये सारी दुकान बंद हो जाएगी। ये फिर हम इस बात पर इसरार नहीं कर सकेंगे कि नहीं जी ये तो बात उनकी है, फलां शख्स की है और शख्सियत की है और आपको क्या पता उनके बारे में, आप कैसे जानते हैं, आपको कुछ नहीं मालूम, जब तक हम आपको नहीं बताएंगे, हम आपको गाइड नहीं करेंगे, तो यू नो नथिंग। तो ये वाले जो काम काज है ना, धंधे ही शुरू से चल रहे हैं, जिसकी तरफ कुरान करीम हमको बता रहा है, समझा रहा है। और इसमें जो सबसे बड़ी जो बुराई की बात है ना, वो ये है कि लोगों के अंदर वो अदम एतमाद है, यानी जो सबसे, और शायद ये भी एक उसी प्रोपेगेंडे का ही हिस्सा होता है कि जिसमें ज़्यादातर आवाम जिसका शिकार हो जाती है, वो ये है कि हम वो कॉन्फिडेंस लूज़ कर जाते हैं। किस बात का कॉन्फिडेंस लूज़ कर जाते हैं, कि खुदा मेरा भी है। हम, आप लोगों को याद है ना हज़रत नूह अलैहिस्सलाम की ख़ास तौर से जो आयतें मैंने आपको पढ़ के सुनाई थी, आपने भी पढ़ी होंगी, सूरह हूद में, सूरह हूद के अंदर जो आयतें थीं कि जब उनके कौम के जो लॉर्ड्स एंड चीफ्स थे, उन्होंने आके उनको क्या कहा था कि तुम पर ईमान लाने वाले सब घटिया लोग हैं। इन्हें घटिया का क्या मतलब है, बेचारे गरीब जो सरमायादार नहीं है, जिनका माशरे में कोई स्टेटस नहीं है, तो उन्होंने उनको कहा कि ये पस्त और नीच लोग हैं जो तुम पर ईमान लाए, इनको दूर करो अपने पास से। अगर आप चाहते हैं कि हम आपकी कोई बात सुने या आपका कोई फेवर हमारा लेना चाहते हैं, इनको बाहर निकालें। उसमें हज़रत नूह अलैहिस्सलाम का जो जुमला है वो बहुत ही अजीब जुमला है कि ये लोग अपने रब से मुलाकात करते हैं, ये लोग अपने रब से मुलाकात करते हैं। अब इसको जाके चेक कीजिएगा, इन्नहुम मुलाकु रब्बिहिम, अगर मुझे सही याद आ रहा है। ये नहीं कि इसका मतलब है कि मोमिन जो है वो, मैं कोई बीच में नहीं बैठा मोमिन के, ये ईमान लाने और ईमान का निज़ाम कोई मेरी मर्ज़ी पे नहीं चल रहा है कि मैं इसको अंदर कर दूं, उसको बाहर निकाल दूं, उसको, ये अपने रब से मुलाकात करते हैं और इनके रब का अपना मामला है, मैं इसमें कुछ कैसे कर सकता हूं, और अगर मैं इनके साथ कोई भी बदसलूकी करूंगा तो फिर खुदा को जाके क्या मुंह दिखाऊंगा। ये बात करता है पैगंबर। जैसे वही मैंने कहा ना कि जो ये वाला टेस्ट जो बाद में आता है पैगंबर के जाने के बाद, कि उसी ऑनेस्टी और फ्रैंकनेस और सच्चाई को बाकी रखते हैं जो लोग नबी की मसनद पे बैठते हैं, जो लोग नबी के मकाम को संभालने के दावेदार होते हैं, जो उनके खलीफा बनते हैं, लेकिन जो हमें आयतें बता रही हैं ये सब नहीं होता। بلکہ کتابوں میں کس طریقے سے تحریف ہوئی. اچھا قرآن میں لفظوں میں تحریف نہیں ہوئی تو معنی میں تحریف ہو گئی ہے. یعنی آیتوں کو اس طریقے اور اس انداز سے پیش کیا گیا ہے کہ وہ معنی ہی کچھ کا کچھ ہو گیا, وہ چیزیں بدل گئیں, کہیں سے کہیں پہنچ گئیں. اور اس میں بھی جو سب سے بڑی پرابلم ہے وہ کیا ہے؟ وہ سب سے بڑی پرابلم یہ ہے کہ پہلا تو یہ کہ لوگ خود آمادہ نہیں ہیں کہ ہم کتاب خدا کو خود سمجھیں آگے آگے, اور دوسرا یہ کہ ان کو اس بارے میں ڈرا دیا گیا, خوفزدہ کر دیا گیا, اور وہ ویسے ہی پیچھے ہٹ گیا اس سے کہ نہیں آپ تو کچھ سمجھ ہی نہیں سکتے. حالانکہ یہ بہت ہی مطلب نامناسب بات ہے کہ آپ تو کچھ سمجھ ہی نہیں سکتے. ٹھیک ہے, تو یہ سارے کام کس لیے ہو رہے ہیں؟ تاکہ ثمن قلیل کے بدلے میں یہ کتاب خدا کو بیچیں, فروخت کریں. اور ثمن قلیل کا مطلب میگر اماؤنٹ نہیں ہے, بلکہ متاع دنیا ہے کہ جو جتنی بھی ہو لیکن متاع قلیل ہے. ٹھیک, اچھا اب اس کے بعد آیت یہ آتی ہے کہ وقالوا لن تمسنا النار الا ایاما معدودا. یعنی اب ظاہراً کہ اگر ان کو اس بات کا احساس دلایا گیا کہ بھئی یہ تم نے کیا حرکت کی ہے, تحریف کتاب خدا میں, اس کے معنی و مطالب کو کچھ کا کچھ کرنا, تو اب کیا کہیں گے؟ کہ ہمیں جہنم کی آگ ہرگز ٹچ نہیں کرے گی, اور اگر کرے گی بھی تو گنتی کے تھوڑے سے دنوں میں, فیو ڈیز, اونلی اے فیو ڈیز. جیسے میں نے وہ آپ کو آیت آگے پڑھ کے سنائی تھی کہ ہمارے سوا کوئی جنت میں نہیں جا سکتا. اب یہاں پر کیا بات ہو رہی ہے کہ یہ جو حرکتیں ہیں کہ اگر ان کو یاد دلایا جائے, ان کو بتایا جائے کہ یہ تم نے کس قسم کے کام کیے, تو اگر ہم, پہلی بات تو یہ کہ ہم خدا کی اتنی فیورڈ اور فیورٹ قوم ہیں کہ ہم کچھ بھی کر لیں جہنم تو ہے ہی نہیں ہمارے لیے, اور اگر کسی غلطی کی بنا پر جہنم میں جانا بھی پڑا تو جہنم کی آگ ہم کو چھوئے گی نہیں مگر گنتی کے تھوڑے سے دنوں کے علاوہ. ٹھیک, تو یہاں پر ایک تو نوشن وہ ہے کہ مطلب اپنے لیے احساس برتری اور اپنے لیے تمام کمال اور فیورڈ نیشن, ایک تو وہ پہلو ہے سوچ کا, اور دوسرا یہ پہلو ہے کہ دین کو یا دینی زندگی کی اچیومنٹ کو خالی جنت اور نار میں بند کر دینا. صحیح ہے, یہ بہت بہت امپورٹنٹ بات ہے, یہ بہت امپورٹنٹ بات ہے. اور انہی جیسے لوگوں یا انہی جیسے ذمہ داران کی وجہ سے جو پورا سیناریو بنا ہے نا, یعنی دینی سوچ اور فکر کا, وہ بالکل ہی کچھ کا کچھ ہو گیا ہے. ہاں بس وہی گناہ, ثواب, عذاب, آگ, جنت, فلاں فلاں, اس کے آگے کچھ ہے ہی نہیں. یعنی اتنے انبیاء نے جو محنتیں کی ہیں, اتنا سارا جو بتایا ہے, جس کو خدا کہہ رہا ہے بار بار, اپنے کو علیم و حکیم کہہ رہا ہے, عزیز و حکیم کہہ رہا ہے, تو اس پر غور کرنے کی کسی کو فرصت ہی نہیں ہے. صحیح, کہ اس میں علم کیا ہے, حکمت کیا ہے. افلا یتدبرون القرآن ام علی قلوب اقفالها, اس میں تدبر کی کون سی بات ہے؟ افلا تعقلون کیا ہے؟ افلا تتفکرون, یہ سب کچھ نہیں ہے, بس جنت جہنم, جنت جہنم, بس ختم. اور وہ بھی جب آپ, اگر انسان اپنی توجہ یا کوئی بھی دیندار قوم اپنی توجہ ان پر مرکوز کر دے گی اور حقیقت اور سچائی سے ہٹا دے گی, تو پھر کیا ہوگا کہ جنت بائی ہک اور کروک گھس جاؤ کسی طریقے سے بس. اور یہاں بھی پھر وہی بات سامنے آتی ہے جو پہلو ہے نا, پھر یہاں بھی وہی بات کہ دین میں کیوں تعریف کی گئی؟ اس لیے کہ لوگ خدا کا نام لے کر اس قسم کی باتیں نہیں کر سکتے کہ جو دل چاہے کرتے رہو کچھ نہیں ہوگا. صحیح, یہ مطلب عبادات کے نظام کو چھوڑ دو, اخلاقیات چھوڑ دو, طہارت نفس چھوڑ, سب چھوڑ دو, बस फलां फलां काम कर लो, जन्नत तुम्हारी है। खुदा का नाम लेके ये सब बातें करना बहुत मुश्किल है। और उन्हें इस बात का एहसास यही होता है कि नहीं, अगर हम वाकयन खुदा की बुनियाद पर दीन को चलाएंगे तो फिर उसमें तो ये फंस जाएंगे यहाँ पर आके इन सब चीज़ों में। तो मखसूस शख्सियात को जो कि हकीकतन औलिया खुदा हैं, हुज्जत खुदा हैं, लेकिन उन्हीं की पर्सनैलिटी का नऊज़ुबिल्लाह बुत बना के और उसकी पूजा करवाओ, उसके ज़रिए से अपनी दुकान ऊंची करो और लोगों को इस रास्ते पे लगा दो कि वही जैसे ईसाइयों में कॉन्फेशन और ये वो सारी, वो कॉन्फेशन कर लिए पादरी के सामने आके और जनाब छुट्टी हो गई सारी।
क्वेश्चन आता है कि जो सादा लोग आवाम होते हैं, पब्लिक, उनकी मेंटल कैपेसिटी इतनी नहीं होती कि वो कर सके, वो अपनी डे टू डे रूटीन में जो है इतना वो होते हैं, तो उनको जिस तरह दीन प्रेजेंट ये लोग करते हैं जो ऊपर अपने मफाद की खाते हैं, तो अल्लाह ताला के निज़ाम में एक जहन में आता है कि ऐसा हो कि उनको पनिश हो और वो एनाइलेट हो जाएं, ताकि उन जो सादा लोग हैं और जो लोग हैं वो डायरेक्ट कनेक्शन किसी राइट वसीले तक, किसी राइट एम तक पहुंचाएं।
नहीं, इसमें जो कसूर है ना वो इनफैक्ट 50-50 है, यानी कि कसूर जो है 50% उनका है कि जो ये सारी गुमराही का निज़ाम बनाते हैं, और 50% एटलीस्ट कसूर लोगों का भी है कि जो जानते बूझते उनके झांसे में आते हैं, क्योंकि हकीकतन इतना बेवकूफ़ कोई भी नहीं होता। जितना लोग अपने को बेवकूफ़ साबित करने की कोशिश करते हैं ना दीन के मसले में, इतना बेवकूफ़ कोई भी नहीं होता। जैसे मैं मिसाल बार बार अर्ज़ कर चुका हूँ कि आप उसी शख्स को कि जो दीन के मसले में इस तरीके से धोखे खा रहा है और बेचारा मासूम बना बैठा हुआ है, आप उसी को दुनिया में ऐसा धोखा दे के दिखाएं ज़रा। जैसे वो हमारे दोस्त ना पाकिस्तान में बात होती थी, वे कहते थे तुम जाओ देहाती बेवकूफ़ लोग होते हैं ना, उसको ज़रा एक धोखे से गाय गलत बेच के दिखा दो या ख़रीद के दिखा दो उससे, तुम पता चलेगा कितने बेवकूफ़ होते हैं। ये नहीं है, और ये मिसालें इसकी कुरान करीम ने बार बार दी हैं कि यानी जैसे मिसाल के तौर पर क्या जब हज़रत इब्राहीम अलैहिस्सलाम का वो वाक़िया है सूरह बकरा में, यह नमरूद के सामने है ना, आयतुल कुर्सी के बाद वाली जो आयत है कि वो हज़रत इब्राहीम उसके सामने गए और उसने पूछा तुम्हारा खुदा कौन है, रब कौन है, तो आपने फरमाया मेरा खुदा वो है कि जो मुर्दे को ज़िंदा करता है, ज़िंदे को मुर्दा करता है, मुहयी व मुमीत है। उसने क्या किया, उसने कहा कि मैं भी यही काम करता हूँ। अब कुरान की आयत में तो तफसील नहीं है, लेकिन जैसे वाक़यात में है कि उसने एक बेगुनाह शख्स को पकड़ के कत्ल करवा दिया, और जो कोई कैद कैद में जिसको सजाए मौत हुई हुई थी उसको रिहा करवा दिया, और कह रहा है कि मैं भी मुहयी व मुमीत हूँ। अब आप मुझे बताएं कि इस बात का कोई सेंस है, इस बात का कोई सेंस है? ये मतलब होता है ज़िंदगी देने वाले और मौत देने वाले के हवाले से। लेकिन जो उसके सामने बैठे हुए लोग थे उन्होंने उसकी बात को कबूल किया है, तभी हज़रत इब्राहीम अलैहिस्सलाम को अपना इस्तेदलाल बदलना पड़ा है कि मेरा रब वो है कि जो सूरज को मशरक़ से निकालता है, अगर तुम खुदा हो रब हो तो उसको मगरिब से निकाल के दिखाओ। तो फबोहता लजी कफर, फिरौन के बारे में इतनी आयतें मौजूद हैं कि जो वाई तबाही बके जा रहा है, और उनका सबसे बड़ा क्या बात थी, ये दो जादूगर आ गए हैं कि जो जादू के ज़ोर से तुम्हें तुम्हारे मुल्क से निकाल बाहर करना चाहते हैं। क्या बेकार बात है ये, मतलब मूसा और हारून उस गुलाम कौम के फर्द हैं कि जिनको तुमने इतने बुरे तरीके से दबा के रखा हुआ है, और उनके बारे में, और ये जुमला एक मरतबा नहीं है, कई मरतबा बोला है ना उसने इन दोनों के बारे में, कि ये जो हैं बड़े, कभी कहता है कि ये बड़े अलीम साहिर हैं, कभी कहता है बड़े स्किलफुल साहिर हैं, साहिर मतलब जादूगर हैं, जादूगर हैं, जादूगर हैं, और किस लिए आए कि ताकि तुम्हारे मुल्क से तुमको निकलवा दें और तुम्हारे जो बेहतरीन तुम्हारी सुन्नतें उनसे तुमको हटा दें, और सब मान रहे हैं उसकी बात। तो आपका क्या ख्याल है खुदा ने उनको छोड़ दिया होगा? क्या वो ये कह के बच गए होंगे खुदा की बारगाह में कि ये तो फिरौन ने बहका दिया था, वो तो जो बातें कर रहा था, हम क्या बोलते क्या करते, हमें तो कुछ पता नहीं था, सब गए उसके साथ। तो ऐसा नहीं है, यानी ऐसा नहीं है कि जो हम कहें ना कि सादा लोग कुछ हो सकते हैं कि जो बिल्कुल ही जिनके दिमाग में ताकत ना हो, लेकिन आधा आधा है कसूर, उधर से हैं और इधर से जो है ना इनकी, मैंने समझ लें सादा लोही का लफ्ज़ इस्तेमाल करना गलत है, नालायकी का लफ्ज़ इस्तेमाल करना ज़्यादा सही है, कि जो लोगों की नालायकी है उसकी वजह से, और फिर मफाद परस्ती है, ये भी मिसाल कुरान करीम ने दी है, और बड़े, क्योंकि यही तो चीज़ें हैं ना कि जो हमको, कि जब सामरी ने गौशाला बनाया था, सूरह तौहा के अंदर ये आयतें मौजूद हैं कि जब हज़रत मूसा अलैहिस्सलाम आए और कौम से बाज़ पुर्स की, ये सब क्या करके बैठे हो तुम। अब वहाँ पर ये लफ्ज़ नहीं है कि किसी एक ने कहा कि ये तुम्हारा खुदा है, इलाहुकुम, वहाँ पे कालू है। इसका मतलब है कि ये गौसाले वाला जो बिज़नेस था, जब ये सामने आया है तो सिर्फ सामरी नहीं था, उसके साथ बड़े शेयर होल्डर्स भी थे उसी कौम में, बनी इसराइल में थे। कालू का लफ्ज़ है। तो ये वाले जो मामलात हैं ना, ये सब इसीलिए तो हमें बार 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 बताए गए हैं कि भाई तुम ये सब नहीं करना, कि तुमसे पहले वाले लोगों ने ये हरकतें कर कर के अपना पूरा निज़ाम ख़राब किया, तबाह किया है, अपने लिए मुसीबतें और बर्बादियां मोल ली हैं, तुम बचना इससे, ठीक है। तो अब ये वाली बात के जनाब जन्नत हमारे लिए, आग हमें थोड़े से दिनों के अलावा नहीं छुएगी, कुछ भी कर लें कोई मसला नहीं है, कोई प्रॉब्लम नहीं है। तो अब उसका जवाब, अब यहाँ से मैं आपको वो थोड़े क्राइटेरिया बता देता हूँ, ठीक है, कि अब कुरान उसूल क्या बयान करता है। अब इसका जवाब यही है कि जो इनको दिया गया कि क्या तुमने खुदा से कोई अहद लिया है, क्या खुदा से तुम्हारा कोई एग्रीमेंट साइन हुआ हुआ है कि तुम जो दिल चाहे करते रहो और खुदा तुम्हें जहन्नम में नहीं भेजेगा। फलन युखलिफ अल्लाहु अहदहू, कोई अहद है तुम्हारा इस बारे में खुदा के साथ? और जाहिर है कि ये जुमला हमारे लिए भी है कि तुमने क्या खुदा से कोई अहद किया हुआ है कि जो दिल चाहे करो और आग तुम्हें छुएगी भी नहीं, और अगर छुएगी भी तो चंद दिन के लिए। बला, अब उसूल है, मन कसबा सय्यअतन व अहातत बिही खतीअतुहु, जो क्या कमाए, कमाई क्या हो उसकी, सय्यअतन बुराई, हसना नहीं कमाए, नेकी नहीं कमाए, खूबी नहीं कमाए। और यहाँ पर जो जुमला है कसबा, कसबा का माना क्या होता है, अर्न करना, अर्न करना, कमाई, जो हम यानी कोई काम करने के बाद जब आप जैसे फॉर एग्जांपल उसकी उजरत लेते हैं, जो नतीजा बरामद होता है, तो कसबा सय्यअतन और अमेला सय्यअतन में फ़र्क है। यानी अगर कहा जाए कि बुरा अमल किया और ये कहा जाए कि बुरा कमाया, इन दोनों में फ़र्क है या नहीं है? یعنی بعض اوقات انسان نماز پڑھ کے سیئات کسب کر سکتا ہے کہ نہیں کر سکتا؟ بتائیں کر سکتا ہے؟ نماز ادا کی ہے اس نے، عبادت کی ہے، لیکن جو کمایا ہے وہ سیئہ ہے، حسنہ نہیں ہے. اگر نماز میں منافقت ہو، نعوذ باللہ، اگر ریاکاری ہو، اگر دکھاوا ہو، اگر کسی کو دھوکہ دینے کے لیے پڑھی گئی ہو، تو عمل بذات خود صالح ہے، حسن ہے، لیکن جو کسب کیا ہے اس کے ذریعے سے جو کمایا ہے وہ سیئہ ہے. تو بلا من کسبہ سیئتن، یعنی یہ لوگ دن رات کتاب خدا پڑھتے ہیں اور پڑھاتے ہیں، ان کے یہود و نصارہ کے علماء، علماء یہود، یہ لوگوں کے سامنے صبح سے رات تک بیٹھ کے اللہ اور پیغمبر اور دین کی باتیں کرتے ہیں، لیکن فار واٹ؟ لیشترو بہی ثمنن قلیلا، اس لیے نہیں لوگوں کو دین سناتے کہ لوگوں کو حقیقتاً دیندار بنائیں، اس لیے یہ کتاب خدا کی تلاوت نہیں کرتے کہ اس کے معارف اور مطالب معاشرے میں رائج ہوں، یہ سب نیتیں ان کی. ان سارے کے سارے کام کرنے سے ان کی نیت کیا ہے؟ ہمارا جو ہولڈ ہے اور ہمارا جو اقتدار ہے وہ زیادہ سے زیادہ سٹرونگ ہوتا چلا جائے، وہ ہم زیادہ لوگ نہیں امپاورڈ ہوں اسپریچولی یا مینٹلی مورلی، ہم زیادہ سے زیادہ پاور ہماری بڑھتی چلی جائے. ٹھیک ہے، تو یہ جملہ آپ غور کر رہے ہیں، کسبہ سیئتن، ظاہراً تو آپ بڑے اچھے کام کر رہے ہیں، کہ اگر ان سے پوچھا جائے کہ آپ کا اعمال کیا، اعمال تھوڑی سیئات ہیں، توریت پڑھ رہے ہیں، انجیل پڑھ رہے ہیں، کلام خدا پڑھ رہے ہیں، خدا کا پیغام سنا رہے ہیں، لوگوں کو واعظ و نصیحت کر رہے ہیں، لیکن جو اس میں سے کسب کر رہے ہیں وہ کسب سیئہ ہے. گمراہی ہے، یعنی کہ جس طریقے سے انہوں نے چیزوں کو ٹوسٹ کر دیا ہے کتاب خدا میں سے، جو پیچھے کی آیتوں میں بات آ رہی ہے کہ اپنے ہاتھوں سے لکھتے ہیں اور کہتے ہیں ہاذہ من عند اللہ، یہ خدا کی طرف سے. تو یعنی کہ جیسے بعد میں قرآن کے اہل قرآن کے ساتھ کیا ہوا، کہ ٹھیک ہے وہ والے اس پہ ختم ہو گیا کہ الفاظ میں تحریف نہیں ہے لیکن مطالب میں تحریف ہو رہی ہے، جیسے ہمارے نظروں کے سامنے ہی ہے نا کہ جو وہ آیتیں جو مشرقین کے لیے ہیں، منافقین کے لیے ہیں، سب مسلمانوں پر اپلائی ہو گیا، ان کو قتل کیا جا رہا ہے. تو جس نے سیئہ کو کسب کیا، وَأَحَاطَتْ بِهِ خَطِيئَتُهُ، اور جس کی خطا نے اسے گھیر لیا ہے چاروں طرف سے. ٹھیک ہے، دو، یعنی کہ وہ چاروں طرف سے کس میں گھرا ہوا ہے؟ اپنی خطا میں گھرا ہوا ہے. یعنی وہ جو بھی کام کر رہا ہے نا چاروں طرف سے، وہ ایرر ہے اور فیلسی ہے اور غلطی ہے، چاروں طرف سے اس کو گھیر لیا ہے اس کی خطا نے. فَأُولَئِكَ أَصْحَابُ النَّارِ، اب یہ قرآن کریم کیا ہے، یہ معیار دے رہا ہے ہم کو، ٹھیک ہے، ہم سب کو، کہ یہ نہیں ہے معیار، یہ نہیں ہے کہ تم اس قوم سے ہو، اس قوم سے ہیں، اس فرقے سے ہیں، اس کے ماننے والے ہیں، اس سے کچھ نہیں ہوتا، اس کا کوئی تعلق ہی نہیں ہے اس بات سے کہ اگر، یعنی ویسے تو ظاہر ہے کہ اس میں اپنے کو صحیح کرو، درست کرو، کہ جنت جہنم الٹیمیٹ آبجیکٹیو نہیں ہے دین کا، کہ تم اس کو، لیکن اگر تمہیں جنت اور جہنم کے حوالے سے ہی اتنی زیادہ دلچسپی ہے تو اس کا بھی اصول سمجھ لو، کہ جس کا کسب، اور میں پھر آپ کی خدمت میں عرض کر رہا ہوں کہ یہاں پر بہت اہم بات ہے کہ عمل کی بات نہیں ہے، کسب کی بات ہے. कमाई की बात है, अर्निंग की बात है, क्योंकि बहुत सारे लोग ज़ाहिरन बहुत अच्छे आमाल करने के बावजूद भी बुराई कस्ब करके अर्न करके ले जाते हैं, उनके नाम अमल में बुराई आ रही होती है। दुरुस्त। अच्छा, एक आयत और इसी से मिलती जुलती, इस आयत पर भी अक्सर सवाल होता है, और ये आयत और इससे मिलती जुलती आयत तकरीबन इसकी आप समझ लें कि कॉपी ही है ऑलमोस्ट, सूरह मायदा की 69, और जो आयत मैं आपको अभी बता रहा हूँ यह आयत नंबर 62 सूरह बकरा, क्योंकि हम जब उसके मेन क्राइटेरिया की बात कर रहे हैं कि मेयार क्या है खुदा की बारगाह में, कि अगर लोग जन्नत जहन्नम और उसमें ही इतना ज़्यादा वो हैं, इंटरेस्टेड हैं, तो कम अज़ कम उसका भी मेयार समझ लो कि खुदा की बारगाह में ये तमाम की तमाम चीज़ें जो हैं ये किसी की पॉलिटिकल या सोशल एफिलिएशन की बिना पर नहीं है। जन्नत और जहन्नम का कोई ताल्लुक किसी एफिलिएशन से नहीं है, किसी सेक्ट से नहीं है, किसी भी रिलीजन की किसी मखसूस शाख से नहीं है। ठीक। तो ये आयत, लेकिन ये आयत जो है ना, इसे अच्छे अच्छे लोग बिल्कुल गलत पैराए में पेश करते हैं, और जैसे मुझसे भी कई दफ़ा सवाल हुआ तो मैंने कहा कि मेरे जहन में आ रहा था कि आज मैं इस आयत को भी थोड़ा एक्सप्लेन कर दूं। ये 62 है सूरह बकरा, और जैसा मैंने कहा बिल्कुल तकरीबन ऐसी ही आयत 69 है सूरह मायदा। इन्नल्लज़ीना आमनू वल्लज़ीना हादू वन्नसारा वस्साबईन من آمن بالله واليوم الآخر وعمل صالحا فلهم أجرهم عند ربهم ولا خوف عليهم ولا هم يحزنون। अगर आप लोग अपने सामने इस आयत को रख भी लेना तो काफ़ी बेहतर रहेगा, समझाने में आसानी हो जाएगी। अच्छा, आप अगर इसका तर्जुमा देखें 62 सूरह बकरा। ठीक है, इन्नल्लज़ीना आमनु, इसका तर्जुमा अगर पढ़ सकें किसी आपके पास होगा।
बेशक जो लोग ईमान ला चुके हैं और जो लोग यहूदी हुए हैं, यहूदी हुए और नसारा
साबईन जी,
जो कोई अल्लाह और रोज़े आखिरत पर ईमान लाए और नेक अमल बजा लाए तो इनके रब के पास इनका अजर है और इन्हें ना कोई खौफ होगा ना वो गमगीन
होंगे। तो इससे ये बात हमको ज़ाहिरन महसूस हो रही है, और काफ़ी सारे लोग जो नतीजा निकालते हैं कि इसका मतलब ये है कि सिर्फ ईमान वालों की बात नहीं है, बल्कि यहूदी नसरानी साबईन जो भी अच्छे काम करेगा, यानी अल्लाह और आखिरत को एक्सेप्ट कर लेगा, जो भी अच्छे काम करेगा वो उसके लिए अजर है, उसके लिए निजात है। ठीक है, और इसमें रसूल का भी जिक्र नहीं है, यानी किसका जिक्र है? अल्लाह का जिक्र है, यौम आखिर का जिक्र है, ईमान में भी रसूल भी नहीं है। तो एक नतीजा ये निकलता है कि भाई खाली आप मुसलमान मुसलमान के अब क्यों शोर मचाते हैं, यहूदी और ईसाई भी अगर उनके पास भी एक वो है बिलीफ और वो है तो जनाब वो भी चले जाएंगे जन्नत में, अगर वो भी ये अच्छे काम करते हैं और अल्लाह और आखिरत, अल्लाह और आखिरत तो मानते हैं ना वो भी। साबईन आई थिंक जो सितारा परस्त या वो लोग हैं जो रसूल खुदा से पहले ये थे, बल्कि आपके जब आप मबूस हुए हैं तो ये वहाँ पर अरब में ये भी एक मज़हब था साबईन का। तो एक तो ये नतीजा निकालते हैं कि भाई रसूल का तो नाम ही नहीं है रसालत का, ठीक, और तो जो अल्लाह और आखिरत पर ईमान लाए तो इसमें कोई ज़रूरी शर्त नहीं है कि वो मुसलमान ही हों और मोमिन ही हों।
इस आयत में नहीं, यानी मैं कह रहा हूँ कि ऐसा कैसे
इसमें हाँ इसमें जो है ना जो अल्लामा तबातबाई ने बाज़ जगहों पर अल मीज़ान जो है ना वो बहुत बहुत ज़बरदस्त काम किया उसने कि जहाँ जहाँ पर बड़े बड़े लोग जिसे कहते हैं ना गच्चा खा जाते हैं और कहीं से कहीं निकल जाते हैं तो वहाँ अल्लाह उनको दराजात बुलंद करे। अल्लामा तबातबाई ने बड़ी राहें खोली हैं। देखें इस आयत के मतन पे गौर करें, इन्नल्लज़ीना आमनु, बेशक वो लोग जो ईमान लाए या जो जिन्होंने कहा कि हम ईमान लाए अपने बारे में ये समझा, वल्लज़ीना हादु और वो लोग जो यहूदी हो गए, नसारा और साबेईन, चार हैं या इसी तरीके से आप इसको और एक्सटेंड कर लें यानी कि अलग 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 हज़ारों हज़ारों मज़ाहिब, ईमान लाए जो मुसलमान हैं कि जो अपने आप को कह रहे हैं कि जनाब हम मुसलमान हैं हम ईमान लाए, और उनके अलावा बहुत सारे मज़ाहिब के मानने वाले लोग और भी हैं उनका ज़िक्र है। अच्छा इसमें जो अल्लामा तबातबाई फरमाते हैं ना, आप अगर इंग्लिश तर्जुमा देखेंगे तो या वैसे भी कई तो तर्जुमा ये करेंगे जो उनमें से अल्लाह और यौम आखिरत पर ईमान लाए। अल्लामा तबातबाई ने कहा है कि यही सबसे बड़ी गलती है, ये नहीं खुदा कह रहा कि मन आमना मिन हुम यानी जिनका हमने जिक्र किया उनमें से जो अल्लाह और उन पर वो निजात याफ्ता है, वो एक सेंटेंस है जो साबेईन पे ख़त्म हो गया।
इंग्लिश में थोड़ा बेहतर लग रहा है।
ठीक है एक सेंटेंस है, नहीं जैसे मेरे पास इंग्लिश तर्जुमा उसमें भी उन्होंने ब्रैकेट में अमंग देम लिखा हुआ है, दोज अमंग देम, तो कहीं होगा ये, लेकिन वही है कि लफ्ज़ों में ये नहीं है। अगर मन आमना मिनहुम होता तो ये बात थी कि जिनको चार ग्रुप्स का चार मज़ाहिब का हमने ज़िक्र किया उनमें से, तो वो ये फरमाते हैं कि इसका मतलब ये है कि खुदा ने जो चार लोगों इंक्लूडिंग ईमान वाले उनका ज़िक्र करने के बाद ये बात कही कि ये तुम्हारे अपने ज़बान से अपने ईमान का दावा करने की कोई हैसियत नहीं है। मेयार क्या है निजात हासिल करने का वो हम बताते हैं, बात समझ में आ रही है। बेशक वो लोग जो ईमान लाए यानी कि जिन्होंने कहा कि हम रसूल खुदा पर ईमान रखते हैं, और वो लोग जो यहूदी हैं और नसरानी हैं और साबेईन हैं और जो जो भी किसी मजहब से हैं, एक बात ख़त्म यहाँ पे। ठीक है यानी इसका मतलब क्या है कि इंसानियत में लॉट्स ऑफ वैरायटी ऑफ रिलीजन्स हैं और हर एक अपने अपने ईमान का एक दावा रखता है। यहूदी अपना एक दावा रखते हैं, नसरानी अपना एक दावा रखते हैं, जो लोग अपने को मुसलमान मोमिन कहते हैं वो अपना एक दावा रखते हैं। लेकिन बाद का जो जुमला है वो मन आमना मिनहुम पे नहीं आ रहा, यानी इसका मतलब है कि उनसे कोई ताल्लुक नहीं है, तुम्हारे दावों से कोई ताल्लुक नहीं है। उसूल ये है जो हम बता रहे हैं, उसूल क्या है, अल्लाह पर ईमान, यौम आखिरत पर ईमान और अमल सालेह। ये तीन चीजें तुम्हारे पास अगर हैं तो तुम्हारा अजर तुम्हारे रब की बारगाह में महफूज है और तुम्हारे लिए ना खौफ है ना रंज है। ठीक पहली बात समझ में आ गई, पहली बात समझ में आ गई कि इस आयत को जो ज्यादातर पढ़ा जाता है और ये नतीजा निकाला जाता है कि जनाब इसमें खाली मोमिन होने की तो कोई शर्त नहीं लग रही, तो यहूदी ईसाई सभी निजात याफ्ता हो रहे हैं, ये नहीं है। तो उन्होंने ये बात फरमाई कि अगर मन आमना मिनहुम होता तो वो बात आपकी बिल्कुल दुरुस्त हो जाती कि क्राइटेरिया बयान किए हुए ग्रुप से रिलेट हो रहा है, लेकिन मन आमना है इसका मतलब है क्राइटेरिया इंडिपेंडेंट है और उनसे पहले जितने लोगों की बात की गई कि हाँ दावा रखने वाले अपने दीन का ईमान का दसियों सैकड़ों है, इट डजंट मैटर। ठीक ये एक बात हुई कि کہ جس میں کہ خدا ہم کو یہ بھی بتا رہا ہے کہ ایون اگر تم اپنے آپ کو مومن ہونے کا دعویٰ کرتے ہو تو یہ دعویٰ کافی نہیں ہے. تمہیں اپنے آپ کو کس معیار پہ پرکھنا پڑے گا؟ اللہ پر، یوم آخرت پر. ایمان اور اعمال صالح تمہارے پاس ہے یا نہیں ہے؟ تب تمہیں اس بات کی گارنٹی مل سکتی ہے کہ ہمارا اجر ہے اور آخرت میں یا مرنے کے بعد خوف اور رنج نہیں ہے. ٹھیک، یہ ایک سوال، ایک مسئلہ حل ہوا. دوسرا مسئلہ جو ہے کہ رسول رسالت کا ہے اس میں، کیونکہ اگر اللہ پر اور یوم آخرت پر ایمان کی بات ہے اور نیک عمل کی بات ہے تو وہ تو کر رہے ہیں، دوسرے اہل کتاب میں سے بھی ہیں اور دیگر اس میں سے بھی ہیں، مطلب بہت سارے مذاہب میں ہو سکتے ہیں، ہندوؤں تک میں ہو سکتے ہیں، یہ پاسبلٹی. تو یہاں پر انہوں نے اس بات کو بیان فرمایا ہے کہ اس جملے میں، کرائیٹیریے میں رسالت امبیڈڈ ہے. کہاں پر امبیڈڈ ہے؟ عمل صالح. اس بات کا معیار کہاں سے آئے گا کہ تمہارا عمل صالح ہے؟ عمل کی صالحیت کا معیار کیا ہے؟ پیغمبر، حجت خدا.
یہ تو صرف قابل سے مل سکتا ہے، اس آیت کا انٹرپریٹیشن قول معصوم سے.
یعنی جس میں، جیسے وہی میں نے کہا نا کہ علامہ طباطبائی نے بعض جگہوں پہ بڑا بہت ہی بڑے بہت ہی کمال کہ وہ مسائل کو حل کیا. ہاں ارے بھائی، بڑے بڑے آپ دیکھیں وہ یہی کہ نہیں، شاید تو ثابت ہو رہا ہے کہ باقی سب بھی جائیں گے جنت میں.
اس میں بھی یہ لکھا ہے کہ خواہ وہ مسلمان ہو، یہودی ہو، عیسائی ہو، جس ملت اور مذہب سے تعلق رکھنے والے جیسا اور میں،
کیونکہ اگر آپ کمبائن کر،
اس کا بھی یہی ہے.
مگر اس کے علاوہ بھی انہوں نے جن جتنے بھی گروپس کا ذکر کیا ہے اس سب میں نبی تو کامن ہے نا.
ہاں لیکن صابئین، اب صابئین جو ہیں ان کے باقاعدہ پیغمبر کا کوئی اتنا نہیں،
ان کے بارے میں کہا جاتا ہے نا کہ وہ بھی اہل کتاب میں سے، کچھ لوگوں نے بھی اہل کتاب
وہ ہے، لیکن اس طریقے سے کلیئر نہیں ہے.
ہاں کلیئر نہیں،
جیسے یہود و نصارہ کے بارے میں. ہاں لیکن جو کرائیٹیریا ہے نا، کرائیٹیریا میں رسول کا نام نہیں ہے، رسالت کا، نبی کا نام نہیں ہے.
اس کے علاوہ اگر آپ کی بات کو جیسا آپ بتا رہے ہیں کہ دو الگ الگ ہیں، یعنی کہ یہاں فل سٹاپ لگ گیا، تو پھر پہلا والا کا کنیکشن نہیں بنا نا.
نہیں بنا، چونکہ کوئی ریفرنس نہیں ہے. یہی بات انہوں نے کہی کہ لوگ خامخواہ ریفرنس بنا لیتے ہیں، لیکن آیت کہہ رہی ہے من آمنا باللہ، یہ بالکل الگ جملہ ہے، کہ جو ایمان لائے اللہ پر اور یوم آخر پر اور عمل صالح کرے، یہ بالکل الگ جملہ ہے، اس کا اس سے کوئی تعلق نہیں ہے. اگر یہ بات ہوتی کہ من آمنا منہم، ان میں سے جو لائے، تو پھر اس کا مطلب یہ ہے کہ خدا ان کو ریفرنس بنا کے اگلا معیار بیان کر رہا ہے. تو اس کا مطلب یہ ہے، پہلا مطلب یہ ہے کہ تم اپنی زبان سے اپنے ایمان کا جو بھی دعویٰ کرو اور کرتے رہو، اس سے کوئی فرق نہیں پڑتا. ٹھیک ہے، حتیٰ یہ کہ تم مسلم و مومنی کیوں نہ ہو ظاہرا. تو ہر ایک کو کس بات کا تعین کرنا پڑے گا، کس معیار پر اپنے کو پرکھنا پڑے گا؟ یعنی اب یوں سمجھ لیجئے کہ ابھی جو ہم نے پیچھے آیت پڑھی تھی، من کسب سیئتا واحاطت بہ خطیئتہ، یہ معیار کس کا تھا؟ آگ میں کون جائے گا؟ اور یہاں پر معیار ہم کو کس بات کا مل گیا؟ جنت میں کون جائے گا؟ ٹھیک، تو یعنی اسی اہل کتاب کے حوالے سے جو گفتگو ہو رہی ہے، اسی میں ہی اللہ تعالیٰ نے یہ سارے کے سارے معیارات بتا دیے ہیں، اور ہم سب کو یہ بات کلیریفائی کر دی ہے کہ بھائی یہ جو تم لوگوں کے اپنے تم نے بنائی ہوئی ہے نا، کہ ہم یہ ہیں، ہم وہ ہیں، ہم وہ ہیں، اور ہم ایمان لائے اور ہم نے یہ سب چیزیں، اس کو لپیٹو، سائیڈ میں رکھو. یہ جو ہم نے تم کو اسٹینڈرڈز دیے ہیں، ان اسٹینڈرڈز پر اپنے آپ کو پرکھ کے دیکھو کہ تم کس جگہ پائے جاتے ہو. اور عمل صالح کا مطلب یہاں پر جو آیا ہے جو تفسیر میزان کے مطابق جو بات مطلب پوائنٹ آف ویو کنسیپٹ ٹرن ہوا ہے وہ کیا ہوا ہے کہ عمل صالح کا مطلب نیک عمل نہیں ہے بلکہ عمل صالح کا مطلب ہے عمل بمطابق سیرت و کردار حجت خدا، کہ عمل کی صالحیت اس سے نہیں ہے کہ یہ نیک عمل کہ اپنے تئیں ہر ایک نیک عمل سوچ کے بیٹھا ہوا ہے، یعنی جیسے پھر وہی کہ اس کی سب سے بہترین مثال کیا ہے، خود امام حسین ہے کہ سارے لوگ جو امام حسین کو چھوڑ کے مسجدوں میں بیٹھے ہوئے تھے، روزے رکھ رہے تھے، حج کر رہے تھے، سب نیک عمل کر رہے تھے، لیکن خدا کی نظر میں ان میں سے کسی ایک کا عمل بھی صالح نہیں تھا، کسی ایک کا عمل بھی صالح نہیں تھا۔ تو یہ بہت ہی مطلب، اور اس کو ہی اگر آپ دیکھیں آیت نمبر 69 سورہ مائدہ میں بھی کہ ایک نظر اگر آپ اس کو بھی دیکھ لیں تو وہ بھی یہی بیان ہے۔
اس میں یہ جو ہے خوف والا ہی موضوع، اس کا کوئی سپیسیفک ہے مطلب کہ خوف نہیں ہوگا،
یعنی رن جو خوف سے آزاد ہو جائے گا نا انسان،
میننگ ان کی نجات یافتہ ہیں،
یعنی کہ، اور اس کو اگر آپ ویسے دیکھیں تو ایون دنیا میں بھی ہونا چاہیے اس کو اپلیکیبل،
یعنی دونوں،
ہاں دنیا میں بھی، دنیا کے بعد بھی، نہ خوف ہے نہ حزن ہے۔ اچھا اب اگر اس کو دیکھیں نا تو یہاں پہ آیت نمبر 69 اور 68 سورہ مائدہ،
5-6-9
جی مائدہ 68 اور 69 اچھا اب یہاں پر ان آیتوں میں آپ دیکھیے گا، اس کو آگے چل کے ہم انشاءاللہ بات کریں گے کہ ان آیتوں میں، اچھا اور اس کے بیچ میں وہ بھی ہے غدیر والی آیت بھی ہے 67، وہ غدیر والی آیت ہے یا ایھا الرسول بلغ ما انزل الیک، اور 66 اور پھر اس کے بعد وہ سارا بیان جو ہے نا وہ اہل کتاب اور ان کے اس سے چل رہا ہے۔ ان آیتوں میں خدا نے یہ بات کہی ہے کہ اگر تم توریت اور انجیل پر باقی رہو، یعنی اس توریت اور انجیل پر باقی رہو کہ جو ہم نے نازل کی تھی، تو تمہاری پرابلم سالو ہے، تمہاری پرابلم سالو ہے، تمہارے لیے برکتیں۔ قل یا اہل الکتاب لستم علی شیئن، کہہ دو ہے پیغمبر ان سے کہ اہل کتاب تم کسی چیز پر نہیں ہو، بولتے رہو یہ ساری باتیں، نتھنگ فار یو، یو آر یور، یو ہیو زیرو اسٹینڈنگ، حتی تقیم التورات والانجیل، جب تک کہ تم تورات اور انجیل کو قائم نہ کرو، وما انزل الیکم من ربکم، اور جو تمہارے رب کی طرف سے تم پر نازل ہوا۔ تو یہ چیز جو قرآن کریم میں بار بار آ رہی ہے وہ یہ کہ کسی بھی دین اور مذہب کے سکسس کا مین کرائٹیریا کیا ہے، مطلب یہ میں بہت ہی ادب کے ساتھ اس کو بالکل، میں امید کرتا ہوں کہ آپ لوگ ماشاءاللہ اتنا میچور مائنڈ رکھتے ہیں کہ اس جملے کا غلط مطلب نہیں لیں گے۔ کسی بھی دین کے یا اس قوم کے کرائٹیریا جو آف سکسیس ہے، کیا اس کا تعلق اقوال پیغمبر سے ہے، حدیث پیغمبر سے، ایسی کوئی بات دکھ رہی ہے آپ کو؟ اس قوم کے اندر جو علماء ہیں ان کے بیانات سے، کس بات سے؟ فقط اور فقط وما انزل الیکم من ربکم، جو تم پر نازل ہوا ہے تمہارے رب کی طرف سے۔ نمبر ون جو مین پرائم کام کرنے کا ہے نا وہ یہ ہے، باقی ہر چیز اس کے بعد آتی ہے، ٹھیک ہے؟ انہیں کہ نبی کے جو اقوال ہیں وہ کتاب خدا کی تفسیر کے طور پر سامنے آتے ہیں، نہ کہ ایز اے ریپلیسمنٹ، آپ کتاب خدا کو تو اٹھا کے سائیڈ میں رکھ دیں، اس سے کوئی تعلق ہی نہیں، اور حدیثیں ہی سنا رہے ہیں خالی،
اور پھر وہی بات جیسے میں نے آپ سے کہا نا، جب آپ خدا ہٹا دیتے ہیں تو وہ وہی سارے دروازے کھل جاتے ہیں. پھر یہ اس سے بھی بدتر جو سب نے کیا وہ کیا کیا، جو آیتیں ہم انشاءاللہ آگے جا کے پڑھیں گے، ان لوگوں نے بھی یہ کام کیے، اپنے علماء اور احبار کو اپنا رب بنا لیا. علماء پہ ہی رک گئے، چلو پیغمبر تو دور کی بات، علماء پہ ہی ختم ہو گئے. ٹھیک، تو یہ بڑی اہم، بہت اہم بات ہے کہ یہ ایک ایسی فرمائش ہے کہ جس میں کوئی استثنا نہیں ہے، کوئی ایکسیپشن نہیں ہے. اگر ہمیں اپنی فلاح چاہیے تو ہمیں کتاب خدا کو لیٹر اور اسپرٹ میں نافذ کرنا پڑے گا، قائم کرنا پڑے گا. اور یہ آیت کیا کہہ رہی، یا اہل الکتاب لستم علی شے، تم کچھ بھی نہیں ہو، کسی بھی چیز پہ نہیں ہو، جب تک کہ تم تورات اور انجیل اور جو تمہارے رب کی طرف سے تم پر نازل ہوا اس کو قائم نہ کرو. ٹھیک، اور پھر یہ آیت نمبر 69 آتی ہے کہ ان الذین آمنوا والذین ہادوا والصابئون والنصارى من آمن باللہ والیوم الآخر وعمل صالحا فلا خوف علیہم ولا هم یحزنون. بالکل وہی بات ہے نا، صرف صابئین اور نصارہ آگے پیچھے ہو گئے. ٹھیک ہے، اور ایک جملہ اور کم ہو گیا، خوف سے پہلے بھی وہاں پر ایک تھا، فلہم اجرہم عند ربہم، وہ یہاں پہ نہیں ہے. ٹھیک، لیکن یہاں بھی وہی ترکیب ہے یا نہیں ہے؟ من آمن منہم تو نہیں ہے نا، من آمن باللہ والیوم الآخر وعمل صالحا. ٹھیک ہے، تو یہاں بھی اسی چیز کو کہ وہ اہل کتاب اور ان کی بات کر کے کہ بھائی یہ تمہارے دعوے اور یہ سب چیزیں جو ہے نا، اس کو اپنے سائیڈ میں رکھو، ہم اتنے بڑے مومن ہیں اور ہم یہ ہیں اور وہ ہیں، ان سب کی خدا کی بارگاہ میں زیرو اہمیت ہے، زیرو امپورٹنس ہے تمہارے دعووں کی اور تمہارے کلیمز کی. ٹھیک ہے، تم اسی وقت کسی اہمیت کو حاصل کر پاؤ گے جب کتاب خدا کو نافذ کرو گے، جب کلمات الہی کو اپنے معاشرے میں نافذ کرو گے، جو کہ الحمدللہ جیسے ہم نے دیکھا انقلاب کے بعد اور اس میں کے جو قرآن کریم جس طریقے سے ابھر کے سامنے آیا اور جو چیزیں ہوئی، الحمدللہ خدا کا بہت شکر، اور اس کی برکتیں بھی دیکھی. اور معیار کیا ہے کہ یہ جتنے بھی اہل کتاب ہیں نا، سب ایک دوسرے کے گلے میں ہار پہنا رہے ہوتے ہیں. کس بنا پر؟ ہم یہ ہیں، ہم فلاں امت ہیں، ہم فلاں ہیں، اور ہمارا یہ ایمان ہے. اور اس جگہ پر سب کو بالکل کلین سلیٹ، یہ سارے دعوے آوے جو ہے نا، یہ اپنی جیب میں رکھو، یہ معیار ہے. اگر جہنم سے بچنا چاہتے ہو تو کس کو دیکھنا ہے؟ تمہاری کمائی برائی تو نہیں ہے، تمہاری کمائی، اور تمہیں تمہاری خطاؤں نے تو نہیں گھیر لیا ہے. خطاؤں نے گھیر لیا کا مطلب کیا ہے؟ کہ جو بھی مطلب ہمارے ارد گرد جو بھی نظریات ہیں، جو بھی باتیں، اس میں خطا ایررز سے بھری ہوئی. اور ایرر سے بھری ہوئی وہ چیز کب ہوگی؟ جب ہم کتاب خدا کو پسے پوچھ ڈال دیں گے. اور یہ بہت ہی امپورٹنٹ بات ہے. جیسے میں نے آپ سے کہا نا کہ ماشاءاللہ میں نے آپ لوگوں کے ذہنی میچیورٹی پر بھروسہ کرتے ہوئے یہ جملہ کہا تھا کہ اگر کتاب خدا کو اگنور کر دیں گے نا، تو نبی اور امام کے نام پر آسانی سے دھوکہ کھائیں گے، بہت ایزی ہوگا پھر گمراہ کرنا کسی بھی مقدس ہستی کا نام لے کے.
ایک چیز آپ نے پچھلے لیکچر میں کہ جو حدیث رسول یا امام ہے وہ لوگوں کی عقل کے معیار کے حساب سے، نہ کہ
آف ہو گیا.
جیسا آپ نے ایک لیکچر میں کیا تھا کہ جو لوگ تھے ان کی عقل کے معیار کے حساب سے جو ہے اپنے لیول کے حساب،
جی جی جی
تو وہی مطلب اس میں پھر